रेडियो एफएम 94 मेगाहर्ट्ज
नमस्कार, हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम आजको यो व्यावसायिक वार्ताबाट। प्रविधिका ज्ञानेन्द्र तमाङ, अनियरबाट सिमनरेश गुप्ता। कार्यक्रम व्यावसायिक वार्ता र हाम्रो एफएम 94 मेगाहर्ज तपाईँ विश्वको कुनै पनि क्षेत्रमा सुन्न सक्नुहुन्छ, जसको लागि इन्टरनेट अनलाइनको माध्यमबाट लगइन गर्नुपर्ने हुन्छ। www.hamroefm.com.np लगइन गरी विश्वको कुनै पनि क्षेत्रमा सुन्न सक्नुहुन्छ। र कार्यक्रम व्यावसायिक वार्ताको आजको यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ यति बेला स्टुडियोमा प्रत्यक्ष रूपमा सल्यानी टेक्नोलोजिज प्राली क्षेत्रपुर 2 नारायणगढका निर्देशक नवराज पौडेल। आउनुहोस् कार्यक्रम व्यावसायिक वार्ताको आजको यो श्रृङ्खलामा स्वागत गरौँ नवराज पौडेलज्यूलाई। स्वागत छ नवराजजी यहाँलाई कार्यक्रम व्यावसायिक वार्तामा।
धेरै धन्यवाद शिवजी।
केमा व्यस्त हुनुहुन्छ आजभोलि?
आजभोलि चितवन महोत्सवमा व्यस्त छु।
हजुर हजुर,
चितवन महोत्सवमा स्टल राखेका छौँ हामीले र त्यसबाट हामीले आफ्नो सेवा सर्भिसको बारेमा जानकारी दिइरहेका छौँ।
हजुर हजुर, चितवन महोत्सवमा आजभोलिको दिन चाहिँ एकदमै व्यस्त हुनुहुन्छ, बिताइरहनु भएको छ।
हजुर, आफ्नो स्टल मात्रै नभएर मैले उद्योग वाणिज्य सङ्घ र यो चितवन महोत्सवलाई भनेर एउटा डिजिटल सर्भिस सिस्टम पनि चितवन महोत्सवमा राखेको छु। त्यस्तै भोलिको आइटी सेमिनारको लागि पनि अलिकति कसरत गरिरहेको छु अहिले।
यो अब आइटी सेमिनारको कुरा चाहिँ गरिहाल्नु भयो, यो आइटी सेमिनार चाहिँ कस्तो खालको प्रोग्राम हो, कस्तो चाहिँ गर्दै हुनुहुन्छ, के को लागि गर्दै हुनुहुन्छ यो कार्यक्रम चाहिँ?
योभन्दा अघिल्लो वर्ष पनि मैले नै कोर्डिनेसन गरेर आइटी सेमिनार सञ्चालन गरेको थिएँ। त्यो अत्यन्तै सफल भएर यो वर्ष किन नगर्ने र त्योभन्दा पनि अझै वृहत रूपमा किन नगर्ने भन्ने उद्देश्यले मैले अहिले पनि एउटा आइटी सेमिनार सञ्चालन गर्दैछु। हामीले टाइटल राखेका छौँ, वान डे आइटी सेमिनार अन इनोभेटिभ नेपाली टेक्नोलोजी। जसरी टाइटलले भनेको छ, एउटा नेपालमा रहेका इनोभेटिभ आइडियाजहरूको एउटा यो मेला हो, मेला जस्तै हो, जसमा हामीले 10 नेपाली नेपालमा ग्रो हुँदै गरेका, धेरै चाँडो ग्रो हुँदै गरेका र इनोभेटिभ आइडियाजहरूलाई समातेर अगाडि बढिरहेका कम्पनीहरूलाई लिएर आएका छौँ यो आइटी सेमिनारमा।
हजुर हजुर, अब अलिकति पृष्ठभूमितर्फ आउँ, तपाईँको चाहिँ हजुरको जन्मस्थान चाहिँ कता?
म पोखरामा जन्मेको, कास्कीको तपाईँको सल्यान भन्ने ठाउँमा जन्मेँ म।
हजुर हजुर,
त्यसरी नै मेरो नाम पनि, कम्पनीको नाम पनि सल्यानी टेक्नोलोजी छ। मेरो जुन ओरिजिनेसन छ सल्यान, कास्कीको सल्यान भन्ने ठाउँ, त्यसैलाई ओरिजिनेसन बनाएर मैले आफ्नो कम्पनीको नाम पनि सल्यानी टेक्नोलोजी राखेको छु।
हजुर हजुर, अब यो सल्यानी टेक्नोलोजिज प्राली खोल्नु भएको छ यहाँले, यसको चाहिँ स्थापना ठ्याक्कै कति वर्ष भएको छ?
हामी 2011 सञ्चालनमा छौँ अहिले, तपाईँको 2015 हुँदाखेरि 2011 हामीले चितवनमा सर्भिस दिन सुरु गरेका थियौँ।
हरेक कम्पनीको एउटा उद्देश्य हुन्छ स्थापना हुनुमा चाहिँ, हरेक आफ्नै सोच लिएर स्थापना भएका हुन्छन्। यहाँले चाहिँ कुन सोचबाट चाहिँ स्थापना गर्नुभयो आफ्नो कम्पनी चाहिँ?
हामीले आइटी कम्पनी नेपालमा एउटा प्रोफेसनल्ली आइटी कम्पनीको रूपमा ग्रो गर्न खोजिरहेका छौँ। यसलाई डिफ्रेन्ट फिल्डमा हामी आइटी कम्पनीलाई एउटा आइटीलाई त्यसमा मात्रै सीमित नराखेर डिफ्रेन्ट फिल्डमा, जस्तै एग्रिकल्चर अथवा टुरिज्म अथवा एजुकेसन फिल्डसँग दाँजेर त्यो त्यसमा रहेका प्रब्लमहरूलाई टेक्नोलोजिकली सोल्युसन दिने हेतुले हामीले यो संस्था सञ्चालन गरिरहेका छौँ।
हजुर हजुर, यो क्षेत्रमा आउनुभन्दा पूर्व चाहिँ के गर्नुहुन्थ्यो यहाँले?
म यो अहिले यो कम्पनी चलाइरहेको छु र यो कम्पनी मैले जब म अमृत क्याम्पसमा पढ्दै थिएँ, म एउटा बिएससी सिएसआइटी आइटीको स्टुडेन्ट थिएँ त्यो बेलामा।
हजुर हजुर,
र म आइटीको स्टुडेन्ट हुँदै गर्दाखेरि पनि आफूले एउटा सानो रूपमा सुरु गर्दै गइरहेको थिएँ।
हजुर,
र जब मैले आफ्नो एउटा बिएससी सिएसआइटीको एउटा कोर्स सकेर, ब्याचलर कोर्स सकेर, अनि त्यसपछि मैले यसलाई प्रोफेसनल्ली नै अगाडि बढाइरहेको छु।
हजुर हजुर, अब संस्थाको यो सेवा सुविधा चाहिँ कुरा गर्दाखेरि चाहिँ आम श्रोताहरूले सुनिरहनु भएको छ यति बेला 94 मेगाहर्ज चाहिँ, सल्यानी टेक्नोलोजिज प्रालीको चाहिँ सेवा सुविधाहरू चाहिँ के हुन्, यसले के काम गर्छ?
अब सर्वसाधारणले बुझ्ने हिसाबले यसले, यो प्योरली आइटी कम्पनी हो र यसले डिफ्रेन्ट अर्गनाइजेसनहरूसँग टाइअप भएर उनीहरूलाई चाहिने कुनै पनि प्रकारको सूचना प्रविधिसँग सम्बन्धित सेवाहरू दिन्छ। जस्तै टुरिज्म सेक्टरलाई चाहिने उनीहरूलाई चाहिने खालको एप्लिकेसनहरू पनि डेभलप गरिरहेको छ सल्यानीले. त्यस्तै एजुकेसन फिल्डको लागि पनि चाहिने एप्लिकेसनहरू डेभलप गरेको छ. र कस्टम टाइपमा कुनै एप्लिकेसन चाहिन्छ भने त्यो पनि डेभलप गर्दै गइरहेको छ. र तपाईँले सोधेको यसले सर्भिसेसहरूको विषयमा अब वेबसाइट सफ्टवेयरहरूदेखि लिएर कुनै पनि आइटी सेक्टरलाई अरूसँग अरू फिल्डमा यसलाई इन्टिग्रेसन गर्दै अगाडि बढिरहेको छ.
हजुर हजुर. अब बजारमा धेरै यस्ता प्रकारका कम्पनीजहरू छन् होइन, धेरैले यस्तो कामहरू गर्नुहुन्छ जुन सेवा सुविधा भन्नुभयो यहाँले. अब ती कम्पनीहरूभन्दा अलिकति पृथक 100% हुनु नै पर्छ. पृथक चाहिँ के छ
अहिले हामीले पृथक बनाउन खोजिरहेको मुख्य, हामी जसरी यो ट्रेन्ड चलिरहेको छ अरूका लागि सफ्टवेयर बनाउने, त्यो ट्रेन्डलाई हामीले चिरेका छौँ. हामीले स्टडी गरेर मात्रै जब तपाईँको डिफ्रेन्ट फिल्डमा काम गरिरहेको छ, जस्तै टुरिज्मको सेक्टरमा यदि त्यो कुनै प्रब्लम छ भने त्यो प्रब्लमलाई कसरी चिर्न सकिन्छ भनेर हामीले आफूले स्टडी गरेर त्यो टुरिज्म सेक्टरको लागि हामीले कुनै नयाँ एप्लिकेसनहरू दिएर त्यो टुरिज्म सेक्टरलाई टेक्नोलोजीले हामीलाई त्यसलाई अझै निपुण बनाउने हाम्रो त्यसरी हामी अरूभन्दा त्यसरी फरक छौँ.
नवराजी, जस्तो मैले एउटा कुरा सोध्न चाहेँ यहाँलाई, एउटा क्वेसन भनौँ. अब अहिलेको जेनेरेसनहरूको कुराकानी गर्दाखेरि चाहिँ धेरै बेरोजगारहरू हुने होइन, अब पढाइ शिक्षा चाहिँ हासिल गर्ने तर बेरोजगार भएको अवस्था पनि धेरै नै क्रिएट भइरहेको छ अहिले चाहिँ होइन. अब यो अवस्थामा आइटी सेक्टरमा अहिलेको जेनेरेसनको कस्तो खालको माग छ, अथवा चाहिँ यो खालको आइटी आइदियो भने चाहिँ एउटा यङ जेनेरेसनहरूलाई चाहिँ राम्रो काम गर्न सक्छ, उनीहरूले एउटा रोजगार पाउन सक्छन् भन्ने कुरा चाहिँ के लाग्छ यहाँलाई, कस्तो महसुस गर्नुभएको छ?
धेरै राम्रो क्वेसन गर्नुभयो. त्यस्तै यही तपाईँले सोधेकै क्वेसन्सलाई एन्सरको रूपमा मैले कसरी भने, हामीले चितवनमा, तपाईँहरू काठमाडौँमा देख्न सक्नुहुन्छ धेरै नै कन्फरेन्सहरू सेमिनार्सहरू हप्तामै धेरै भइरहन्छन्. तर चितवनको के कन्टेक्स्टमा हामीले वर्षमा एकचोटि अथवा दुई वर्षमा एकचोटि गरेको देखिरहेका छौँ. त्यसले पनि के गर्छ भन्दा चितवनको, मैले भन्दा चितवनको केसमा सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउनको लागि यस्ता सेवा सेमिनारहरू चाहिँ हामीले गराइरहनुपर्छ. र त्यसैको निरन्तरताको लागि हामीले चितवन महोत्सवमा अहिले सेमिनार गरिरहेका छौँ. यसले एउटा सूचना प्रविधिको क्षेत्रमा के भइरहेको छ भन्ने जानकारी सम्पूर्ण स्टुडेन्टलाईदेखि लिएर प्रोफेसनलहरूलाई जानकारी गराउने भयो.
हजुर हजुर.
त्यस्तै यो क्षेत्रमा सर्वप्रथम त रोजगारी सिर्जना गर्नको लागि त गभर्मेन्ट निकायलेबाट पनि पोलिसीहरू बनाउनुपर्छ. अहिले सामान्य एउटा बिजनेस कसैले कन्सेप्ट सोच्यो, उसलाई चाहिँ उसले पेमेन्टमा गएर अड्किनुपर्नेछ, साइबर ल राम्रो फितलो छ अहिले, ई गभर्मेन्ट छैन, अनलाइन पेमेन्टको अवस्था राम्रो छैन, त्यसले गर्दाखेरि निकै आइडियाजहरू पनि लुकेर बस्नु परेको छ, जसले गर्दाखेरि नयाँ कम्पनीजहरू खोल्न अप्ठ्यारो परिरहेको छ, जसले गर्दाखेरि एउटा नयाँ जबहरू क्रिएसन हुन सकिरहेको छैन, त्यसको स्वरूप नै युवाहरू बाहिर जानुपर्ने अवस्था भएको हो. तर जब गभर्मेन्ट निकायबाटै यो पोलिसी लेबर साइबर लहरू र ई गभर्मेन्ट्सको कन्सेप्ट अगाडि आउँछ, त्यसपछि स्वतः नै नयाँ कम्पनीजहरू ग्रो हुँदै जान्छन् र यहीँनिर जब आइटी क्षेत्रमा धेरै नै जबहरू क्रिएट हुन सक्छन्.
अब भोलि भनौँ न, एउटा चाहिँ चितवन महोत्सवमा सेमिनारको पनि कार्यक्रम राख्नु भएको छ, सेमिनार कार्यक्रम राख्नु भएको छ, यसले पनि धेरै युवाहरूलाई चाहिँ सकारात्मक बनाउने प्रयास पनि गर्नेछ पक्कै पनि.
पक्कै. मेरो यो सेमिनारको उद्देश्य अहिलेको 10 नेपालमा लेटेस्ट फास्ट ग्रोइङ र इनोभेटिभ स्टार्टअप्सहरू लिएर आएर तिनीहरूलाई नेपालका चितवनमा रहेका जसले बिजनेस स्टार्टअप गर्न खोजिरहेका छन्, बिजनेस सुरु गर्न खोजिरहेका छन् अथवा अलरेडी सुरु गरिरहेका छन्, तिनीहरूलाई यी 10 जुन सक्सेसफुल छन्, छोटो समयमा धेरै अगाडि बढेका छन्, तिनीहरूको एउटा तिनीहरूलाई हामीले चितवनमा ल्याएर उनीहरूको एक्सपिरियन्स सेयर गर्दाखेरि एउटा त सुरु नयाँ स्टार्टअप्सहरू सुरु हुन् भन्ने हाम्रो सोचाइ हो, जसले गर्दाखेरि यत्रा 10 राम्रा कम्पनीहरूले कसरी ग्रो गरे, तिनीहरूको बिजनेस मोडल के छ र त्यो हाम्रो चितवनको लागि धेरै नै इम्पोर्टेन्ट रहन्छ भन्ने मैले सोचेको छु. र जब हामीले यो सेमिनारमा बसिसकेपछि यहाँका चितवनबाट पनि केही यस्ता इनोभेटिभ आइडियाजहरू फलुन भन्ने सोचाइ छ हाम्रो.
हजुर हजुर. त्यो सोचाइ लिएर चाहिँ यो कार्यक्रम चाहिँ अर्गनाइज गर्नुभएको छ भोलि चाहिँ, भोलिको दिनमा चाहिँ.
हजुर.
अब स्टल नम्बर ठ्याक्कै अहिले रेडियो सुनेर बसिरहनु भएका तमाम श्रोताहरू हुनुहुन्छ, भोलिको तपाईँको सेमिनार कार्यक्रममा चाहिँ उपस्थित हुन सक्नुहुन्छ, उहाँहरू चाहिँ होइन सहभागी हुन सक्नुहुन्छ, त्यसको लागि स्टल नम्बर चाहिँ कति हो?
हामीले उद्योग वाणिज्य संघको सभाहालमा यसलाई प्रोग्राम गरेका छौँ।
यो सेमिनार चाहिँ सभाहालमा छ।
हजुर, यो सेमिनार सभाहालमा 100 जनाको क्यापासिटी, यसमा जम्मा 100 जना मात्रै पार्टिसिपेट हुन पाउने प्रोग्राम हो यो।
हजुर,
यसमा अहिले हामीले आज पनि सचिवालयबाट फर्म रजिस्ट्रेसन गरिरहेका थियौँ र डिफ्रेन्ट सोसियल मिडियाहरूबाट पनि हामीलाई यसको रजिस्ट्रेसन भइरहेको छ।
हजुर हजुर,
र हामीले अब यसमा 100 जना मात्रै पार्टिसिपेट हुने भएको कारणले सबैलाई समेट्न सकिरहेको छैनौँ, त्यसमा दुःख लागिरहेको छ।
त्यही त मैले सोध्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि 100 जना मात्र चाहिँ तोक्नु भएको छ यहाँले, 100 जना उपस्थित हुन सक्नुहुन्छ अथवा चाहिँ सहभागी हुन सक्नुहुन्छ भन्ने कुरा, तर 100 जना त कस्ता खालका व्यक्तिहरू, यो व्यक्ति चाहिँ कस्तो खालको हुनुपर्छ?
हामीले यसलाई पनि प्रचार गरिरहेका छौँ। यदि तपाईँ राम्रो स्टार्टअप सुरु गर्न खोज्दै हुनुहुन्छ, आइटी क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै हुनुहुन्छ र कुनै नयाँ टेक्नोलोजीमा काम गर्न खोज्दै हुनुहुन्छ भने उहाँहरू यो सेमिनार छुटाउनु हुँदैन।
हजुर हजुर,
हामीले सोचेको यो सेमिनारबाट केही नयाँ बिजनेसहरू सुरु हुनुपर्छ चितवनमा। आइटीको क्षेत्रमा यत्र सम्पूर्ण नेपालभरिका राम्रा राम्रा आइटी कम्पनीहरू आएर उनीहरूको एक्सपिरियन्स सेयर हुँदाखेरि हामी के विश्वास गर्छौँ भने 2-4 राम्रा कम्पनीजहरू अब चितवनमा ग्रो हुन सक्छन्। र अरू थप जानकारीको लागि मैले के गर्न चाहेँ भने आइटी सेमिनार, 1 डे आइटी सेमिनार अन इनोभेटिभ नेपाली टेक्नोलोजी उद्योग वाणिज्य सङ्घको सभा हलमा 11 बजेबाट 5 बजेसम्म हुँदैछ र यसमा 10 आइटी कम्पनीजहरूले आफ्नो बिजनेस मोडलहरू प्रस्तुत गर्ने भए भने त्यस्तै 5 चाहिँ हामीले पेपर प्रेजेन्टेसनहरू राख्दैछौँ।
हजुर,
यसमा हामीले मिनिमम शुल्क लिएर तपाईँले भने जस्तै यसमा कस्ता सहभागी हुन्छ भने तपाईँको क्वेसनलाई यसमा हामीले केही फी लिएका छौँ ताकि अलिकति प्रोफेसनल मान्छेहरू मात्रै प्रस्तुत बसुन्, त्यसमा
अलिकति निखार भएका
मान्छेहरू मात्रै बसुन् र यसलाई हामीले पूर्ण रूपमा प्रोग्रामभरि नै बस्ने वातावरण बनाऊँ, किनकि हामीले 10 टप आइटी कम्पनीहरू लिएर आएका छौँ र राम्रा पेपर प्रेजेन्टेसन, जस्तै तपाईँलाई मैले पेपर प्रेजेन्टेसनहरू भन्न चाहेँ अहिले।
हजुर,
हाम्रो इन्ट्रुजन डिटेक्सन सिस्टम युजिङ न्युरल नेटवर्क भन्ने एउटा पेपर प्रेजेन्टेसन छ, जुन अक्सफोर्ड टिचरको उमेश शर्मा सरले यसलाई प्रस्तुत गर्दै हुनुहुन्छ।
हजुर हजुर,
त्यस्तै टेक्नोलोजी इनेबल्ड टुरिज्म, जुनले टाइटलमै पूर्ण छ, टुरिज्म सेक्टरमा टेक्नोलोजीलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने टपिकमा प्रकाश न्युपाने सरले यसलाई प्रस्तुत गर्दै हुनुहुन्छ। जो उहाँ चाहिँ काठमाडौँबाट आउँदै हुनुहुन्छ, स्मार्ट समाज को सिइओ हुनुहुन्छ उहाँ।
हजुर,
त्यस्तै अर्को रवि सिंगाल हुनुहुन्छ, जसले सोसियल मिडियामा धेरै नै आफ्नो छवि कमाइसक्नु भएको छ र उहाँले सोसियल मिडिया फर बिजनेस, एउटा सोसियल मिडिया अहिले तपाईँहरूले थाहा छ फेसबुक ट्विटरदेखि लिएर अन्य सोसियल मिडियाहरूलाई प्रयोग गरेर कसरी आफ्नो बिजनेसलाई चाहिँ ग्रो गर्न सकिन्छ भन्ने खालको पेपर प्रेजेन्ट गर्दै हुनुहुन्छ। त्यस्तै हामीसँग अन्तिममा हुनुहुन्छ एउटा सुरज सापकोटा, सुन्नुपर्ने नाम हो, तपाईँहरूले सुन्नुभएको हुनसक्छ सम्पूर्णले, pico.com उहाँले नै त्यसलाई उत्पादन गरेर अगाडि बढ्नुभएको छ, जुन अहिले अन्तर्राष्ट्रिय मार्केटमा चलिरहेको छ। यस यो pico.com सञ्चालन गर्नुभएको सुरज सापकोटा, तपाईँलाई जानकारी होस् यो उहाँ चाहिँ चितवनकै एउटा प्रोडक्ट हुनुहुन्छ। उहाँले लेटेस्ट टेक्नोलोजी, जुन वेब 3.0 भन्ने टपिकमा उहाँले प्रेजेन्टेसन दिँदै हुनुहुन्छ र उहाँको टपिक अन्तर्गत उहाँले अहिले कुन ट्रेन्डमा छ त वेब टेक्नोलोजी कसरी चलिरहेको छ र अब यहाँ वेब टेक्नोलोजीलाई अब नेक्स्ट लेभलमा कसरी लान सकिन्छ र एउटा वेबतिर जान खोजेका अथवा वेबमा आफ्नो बिजनेस बनाउन खोजेकाहरू कसरी जाँदाखेरि बेटर हुन्छ भन्ने उहाँले त्यो विषयवस्तु प्रस्तुत गर्दै हुनुहुन्छ।
हजुर हजुर, मैले कति सेसनका कार्यक्रमहरू चाहिँ दिँदै हुनुहुन्छ भन्ने कुरा सोध्नेवाला पनि थिएँ, यहाँले केही भन्नु पनि भयो त्यसको बारेमा चाहिँ के छ, अझ पनि विस्तृत रूपमा के भन्न चाहनुहुन्छ?
जस्तै अघि मैले कोट्याएका विषय चाहिँ यो प्रेजेन्टेसन, टेक्निकल प्रेजेन्टेसनका विषय थियो।
हजुर हजुर,
जुनमा कुनै पनि बिजनेस उहाँहरूले प्रस्तुत गर्नुहुन्न, अहिले भइरहेको टेक्नोलोजीको बारेमा मात्रै प्रस्तुत गर्नुहुन्छ यो विषय अन्तर्गत। त्यस्तै हामीसँग अर्को सेसन छन् जुन 10 प्रेजेन्टेसनहरू छन् हामीसँग, ती पेपर प्रेजेन्टेसनहरू म सरस्वती भन्न चाहेँ, जस्तै नेफ्लाइट्स भन्ने एउटा netflix.com भन्ने एप्लिकेसन छ, जसले गर्दा अहिले एउटा इनोभेसन भइरहेको छ एउटा टुरिज्मको सेक्टरमा, उहाँहरूले के गर्नुभयो netflix.com बाट भने अहिलेसम्म नभएको नेपालमा अहिलेसम्म नआएको अनलाइन रिजर्भेसन एउटा फ्लाइटलाई बुकिङ गर्नको लागि कुनै काउन्टरमा गएर अथवा कुनै काउन्टरमा गएर मात्रै अथवा एयरपोर्टमा गएर मात्रै आफ्नो फ्लाइटहरू बुकिङ गर्न मिल्थ्यो तर नेटफ्लाइक्सले अहिले अनलाइनै रिजर्भेसन गर्ने सुविधा नेपालीलाई पुर्याएको छ त्यस्तै अर्को हामीले लिएर आएका छौँ ritirivaj.com भन्ने छ यो एकदम मलाई पनि इनोभेटिभ लाग्यो हाम्रो कल्चरलाई कसरी टेक्नोलोजी प्रयोग गरेर एउटा हाम्रो कल्चरलाई कसरी परिष्कृत बनाउन सकिन्छ भन्ने कन्सेप्टमा आधारित छ यो ritirivaj.com तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ ritirivaj.com अन्तर्गत उहाँहरूले एउटा एप्लिकेसन राख्नुभएको छ मोबाइल एप्लिकेसन जस अन्तर्गत तपाईँले आफ्ना के छन् त आफ्नो एक संस्था आफ्नो रीतिरिवाजमा के छन् राम्रा पक्ष के छन् नराम्रो पक्ष त्यसलाई औलाउने र त्यसलाई फलो गर्ने एउटा प्लेटफर्म डेभलप गर्नुभएको छ धेरै राम्रो कन्सेप्ट छ उहाँहरूको यो त्यस्तै अर्को जोड्न चाहे yonlocate.com उहाँहरू पनि काठमाडौँ बेस्ड काम गरिरहनु भएको छ र उहाँहरूले yonlocate.bata जति पनि डिफ्रेन्ट ठाउँमा अर्गनाइजेसन स्कुल होटेल एटिएम मेसिनदेखि लिएर जति पनि सार्वजनिक रूपमा प्रयोग गर्न सक्ने संस्थाहरूदेखि लिएर ठाउँहरू छन् तिनीहरूलाई वेबको वेब टेक्नोलोजी मार्फत उहाँहरूले एक ठाउँमा ल्याउनु भएको छ जस्तै यदि तपाईँको कुनै अर्गनाइजेसन छ भने तपाईँले yonlocate.bata त्यसलाई आफूले रजिस्टर गर्न सक्नुहुन्छ र यदि तपाईँ कुनै ठाउँमा जानुभएको छ र त्यहाँ चाहिँ त्यो सम्बन्धी कुनै जस्तै तपाईँ काठमाडौँ जानुभयो त्यहाँको तपाईँलाई होटलहरूको बारेमा इन्फर्मेसन चाहियो भने तपाईँले एउटा yonlocate.bata को एप्लिकेसन चलाउन सक्नुहुन्छ र आफूलाई सबभन्दा नजिकको होटलको इन्फर्मेसन प्राप्त गर्न सक्नुहुन्छ त्यस्तै अर्को छ हामीसँग freeforge.com यो एउटा स्टुडेन्ट जुन आइटी क्यारियर बनाउन खोजिरहेका छन् वेब टेक्नोलोजीमा उनीहरूको लागि धेरै राम्रो सफ्टवेयर डेभलप भएको छ त्यस्तै अर्को छ हामीसँग कृषि घर नामैमा काफी छ कृषि घर जसले कृषि सम्बन्धी एउटा राम्रो प्लेटफर्म डेभलप गरेको छ कृषकहरूको लागि
हजुर
यदि कृषक छ उसले आफ्नो कृषि छ र कृषक छ र उसले आफ्नो आफ्नो कृषकले अब एउटा मोबाइलको माध्यमबाटै सम्पूर्ण जानकारी पाउन सक्ने भयो आफ्नो बालीको बारेमा त्यस्तै आफ्ना व्यवसायको बारेमा कृषि घर मार्फत
हजुर हजुर
त्यस्तै अर्को छ हामीसँग yonlocate.com अन्तर्गत पनि यस्तै रेस्टुरेन्टहरूदेखि लिएर होटलहरू सबै अनलाइन मार्फत रजिस्टर गर्न सकिन्छ त्यस्तै अब हामीसँग जम्मा तिनवटा रहे मैले सातवटा जानकारी गराएँ हजुरलाई त्यस्तै हामीसँग अर्को एउटा बुकिङ भन्ने साइट छ अब बुकिङ भन्ने साइटमा गएर के गर्न सकियो भने तपाईँले आफ्नो होटल छ र त्यसमा चाहिँ एउटा रिजर्भेसन आफ्नो होटलको साइटमा रिजर्भेसनको सुविधा पनि थप्न चाहनुहुन्छ भने यो साइटले तपाईँहरूलाई प्रोभाइड गर्न सक्छ त्यस्तै हाम्रो अर्को छ एउटा चितवन बेस्ड नै एउटा अर्को वेबसाइट छ info.chitwan.com जसमा चाहिँ हामीले आफ्ना चितवनमा रहेका जति पनि बिजनेसदेखि लिएर अर्गनाइजेसनहरू छन् ती अर्गनाइजेसनहरूको लिस्टिङ गर्न सक्छौँ र हामीसँग अर्को एउटा इकमर्स साइट छ merochino.com जसबाट तपाईँहरूले आफ्नो रिलेटिभहरूलाई आफ्नो चिनोहरू आफ्नो मायाको चिनोहरू प्रोभाइड उपलब्ध गराउन सक्नुहुन्छ यत्रो
हजुर हजुर भोलिको उद्योग माडी सङ्घमा आयोजित कार्यक्रमको चाहिँ समय चाहिँ कति घन्टा रहनेछ
हामीले यसलाई 11 बजेबाटै फर्मल प्रोग्राम सुरु गर्छौँ र यसलाई 5 बजेसम्म अन्त्य गर्दैछौँ
हजुर हजुर अब चितवन महोत्सव घुम्न जाने दर्शकहरूको लागि चाहिँ चितवन महोत्सवको स्टल नम्बर चाहिँ कति हो बुझ्न खोज्ने
हामीले यसलाई अहिले सचिवालयबाटै फर्म बाँडिरहेका छौँ यदि कोही स्टुडेन्ट जसले यो यत्र हामीले भन्यौँ 10-10 आइटी कम्पनीहरूको बारेमा यिनीहरूको बारेमा विस्तृत रूपमा जानकारी चाहन्छ भने सचिवालयमा गएर एउटा फर्म फिलअप गरेर उसले आफ्नो रजिस्ट्रेसन फी बुझाएर आफ्नो सिट सुरक्षित गर्न सक्छ
सल्यानी टेक्नोलोजिसको चाहिँ कुनै स्टल चाहिँ छैन
हामीले स्टल राखेका छौँ हामीले आइटी परिसरभित्र 166 नम्बरमा सल्यानी टेक्नोलोजीको पाउनुहुनेछ स्टल
त्यहाँ पनि
हामीले
आइटी बुझ्न सक्नुहुन्छ
यही सेमिनारको फर्महरू पनि त्यहाँ पनि पाउन सक्नुहुन्छ तपाईँहरूले
हजुर
र हामीले त्यहाँबाट हामीले दिने सर्भिसेसहरूको बारेमा जानकारी गराइरहेका छौँ
हजुर हजुर अब हामी कार्यक्रमको एकदमै अन्त्यतर्फ छौँ नवराज सर
हजुर
जस्तो अहिले युवाहरूलाई चाहिँ आइटी क्षेत्रमा आकर्षित गर्नको लागि चाहिँ के गर्नु पर्ला कस्तो खालको चाहिँ भूमिका खेल्नु पर्ला के लाग्छ यहाँलाई
हजुर अघि पनि भने अहिले आइटी क्षेत्रमा अगाडि बढ्नको लागि गभर्नमेन्ट लेभलबाटै रोकिएको छ।
हजुर हजुर।
यदि मैले राम्रो वेबसाइट बनाएँ र मलाई चाहिँ त्यहाँबाट एउटा राम्रो सर्भिसेस दिन खोज्दाखेरि पेमेन्टको कुरा आउँछ, त्यो पेमेन्ट अहिलेसम्म पनि नेपाल सरकारले उपलब्ध गराउन सकिरहेको छैन। अनलाइन पेमेन्टको लागि जबसम्म अनलाइन पेमेन्टको र साइबर लका कुराहरू क्लियर हुँदैनन् तबसम्म अलिकति सूचना प्रविधिको क्षेत्रमा अगाडि बढ्नको लागि अप्ठ्यारो स्थिति आइरहेको,
आकर्षित गर्न अलिकति गाह्रो छ।
हजुर हो। तैपनि हामीले देख्यौँ यस्ता स्टार्टअप्सहरू, तपाईँले अघि पनि मैले सरस्वती भने, यत्रो बावजुद पनि यति अप्ठ्यारो स्थिति हुँदाहुँदै पनि यत्रा कम्पनीजहरू छोटो समयमा यत्रो अगाडि बढिरहेका छन्, त्यो धेरै नै राम्रो कुरा हो।
हजुर हजुर। सर नमराज सर, जस्तो अन्त्यमा मैले एउटा क्वेसन गर्न चाहन्छु यहाँलाई, सल्यानी टेक्नोलोजिज प्रणालीको भावी योजनाहरू केही छन्?
हामीले यसरी नै अहिले हामीले जसरी डिफ्रेन्ट क्षेत्रमा सर्भिसेसहरू दिइरहेका छौँ आफ्ना, त्यसरी नै अरू क्षेत्रमा हामीले कार्य गर्ने हाम्रो योजना छ। जस्तै हामीले अहिले बुकिङ भन्ने, अघि मैले तपाईँलाई जानकारी गराएँ, बुकिङ भनी सल्यानीको हो जसले होटेलहरूलाई एउटा टुरिज्म सेक्टरमा सजिलो होस् भनेर बुकिङ लिएर आएको छ। त्यस्तै चितवन महोत्सवकै कुरा गरौँ, चितवन महोत्सवमा पनि हामीले एउटा रिजर्भेसनको लागि हामीले लिएर आएको डिजिटल सर्वे सिस्टम, जसले गर्दाखेरि अहिले धेरै सजिलो भएको छ। चितवन महोत्सवमा डिजिटल सर्वे सिस्टम हामीले सचिवालयको छेउमा राखेका छौँ, जसले गर्दाखेरि एउटा सचिवालयको अथवा चितवन महोत्सवकै सम्पूर्ण जानकारी दिनको लागि, चितवन महोत्सव कसरी चलिरहेछ, कस्तो छ, र त्यो सम्पूर्ण जानकारी दिनको लागि पहिला जुन योभन्दा अघिल्ला महोत्सवहरूमा जसरी एउटा पेपरमा चाहिँ सर्वे गरिन्थ्यो, अहिले डिजिटल प्रविधिबाट सर्वे गरिएको छ, जसले गर्दाखेरि हामीले धेरै मासलाई समेट्न सकिरहेका छौँ। र त्यसले एउटा चितवन महोत्सवलाई पनि अर्को चितवन महोत्सव उत्कृष्ट बनाउनको लागि, एउटा टिभा पुर्याउनको लागि हामीले चितवन महोत्सवमा एउटा डिजिटल सर्वे राखेर सर्भिस दिइरहेका छौँ।
हजुर हजुर। अब अहिलेसम्म सल्यानी टेक्नोलोजिज प्रालीमा जतिजना भिजिट गर्नुहुन्छ, जति ग्राहकहरू आउनुहुन्छ, जति तपाईँहरूको शुभचिन्तकहरू आउनुहुन्छ, उहाँहरूको चाहिँ फिडब्याक कस्तो पाउनु भएको छ यहाँले?
धेरै राम्रो क्वेसन। अहिले हाम्रो स्टलमा जुन 166 नम्बरमा छ, त्यसमा हामीले जति पनि मैले भने ती सर्भिसेसहरूको बारेमा आइटी परिसरमा आएर सूचना लिनेको भिडै छ। र एउटा हामीले अहिले के बुझ्न सक्छौँ यो कुराले भने, सूचना प्रविधिमा मान्छेको एउटा इन्ट्रेस्ट छ, जसलाई हामीले अहिले हामीले जुन चितवनमा छौँ र नेपालभरि आइटी कम्पनीहरू छौँ, उहाँहरूले राम्रो सर्भिस दिएर उहाँहरूलाई अझै, जसले सूचना प्रविधिको प्रयोग गर्नुहुन्छ र सेवा खोज्नुहुन्छ, उहाँहरूलाई राम्रो सेवा दिएर उहाँहरूलाई अझै उहाँहरूको बिजनेसलाई चाहिँ अगाडि बढाउनलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ सूचना प्रविधिलाई भन्ने लाग्छ मलाई।
वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई चाहिँ छोटकरीमा चाहिँ नेपालमै केही गर्नुपर्छ, नेपालमै सम्भावनाहरू धेरै छन् भन्ने कुरामा चाहिँ के भन्न चाहनुहुन्छ यहाँले?
यो जुन आइटी सेमिनार छ, आइटी सेमिनारले पनि केही झल्काउँछ यो कुराहरूलाई। हामीले यत्र नेपालबाट यसरी ल्याउनुको उद्देश्य पनि यही हो, यहाँ नेपालमा पनि र चितवनमा पनि केही नयाँ बिजनेसहरू, आइटी सम्बन्धी नयाँ इनोभेटिभ आइडियाजहरू सुरु हुन् र त्यसमा पनि नयाँ आइटी क्षेत्रका स्टार्टअप्सहरूले नयाँ बिजनेस जेनेरेट गरोस् र नयाँ रोजगार सिर्जना गरोस् भन्ने हाम्रो सोचाइ हो।
हस्, धन्यवाद सर, हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। अन्त्यमा मैले सोध्न बिर्सेका केही कुरा, यहाँले भन्न छुटाउनु भएका केही कुरा छ भने प्लिज?
अन्त्यमा मैले के भन्न चाहेँ भने, चितवन महोत्सवको अन्त्यमा, भोलिको प्रोग्रामको अन्त्यमा म यहाँ तपाईँले एउटा अवसर दिनुभएको छ मलाई, यदि छुट्नु भएको छ, तपाईँले आफ्नो अहिलेसम्म रजिस्ट्रेसन गर्नुभएको छैन भोलिको प्रोग्रामलाई भने, यदि तपाईँले आफूले सचिवालय भोलि नै अथवा आजै तपाईँले सचिवालयमा, उद्योग वाणिज्य सङ्घको सचिवालयमा अथवा मलाई पनि एज अ कोअर्डिनेटरको रूपमा, आइटी सेमिनारको कोअर्डिनेटरको रूपमा मलाई पनि सम्पर्क गरेर आफ्नो सिट चाहिँ सुरक्षित गर्दा भोलिको प्रोग्रामबाट तपाईँ छुट्ने बाट चाहिँ वञ्चित हुन सक्नुहुन्छ।
सम्पर्क नम्बर चाहिँ प्लिज?
मेरो मलाई सम्पर्क गर्नको लागि चाहिँ 9801533977 कल गरेर आफ्नो सिट चाहिँ सुरक्षित गर्न सक्नुहुन्छ।
9801533977
कल गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नुहुन्छ, ताकि भोलिको आइटी सेमिनारमा तपाईँले बसेर आफ्नो महत्त्वपूर्ण टाइम दिने र यसबाट धेरै कुराहरू सिक्ने र एउटा नयाँ बिजनेस सुरु गर्नलाई इन्सपायर हुने एउटा राम्रो अवसरको रूपमा रहनेछ।
हस्, धन्यवाद सर, आफ्नो समय दिनुभयो, त्यसको लागि धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
कार्यक्रम व्यावसायिक वार्ताको आजको समय हामी एकदमै अन्त्यतर्फ छौँ, समयको लागि चाहिँ हामी बिदा माग्नुपर्ने बेलामा आइसकेका छौँ। बिदा माग्नुभन्दा अगाडि आजको कार्यक्रम व्यावसायिक वार्तामा हामी कुराकानी गऱ्यौँ सल्यानी टेक्नोलोजिज प्राली क्षेत्रपुर दुई नारायणगढका निर्देशक नवराज पौडेलज्यूसँग कुराकानी गरिसकेका छौँ, व्यावसायिक वार्ता गरिसकेका छौँ। प्रविधिका केशवजीलाई धेरै धन्यवाद। दिनेश पौडेलज्यू आइसक्नु भएको छ न्युजको लागि तयारी भएर, उहाँलाई पनि माइक्रोफोन ह्यान्ड ओभर गर्दै शिवनेश गुप्ता आजको लागि छुट्टिन चाहन्छु। नमस्कार।